कोई ऐसा काम शुरू कर दें कि भूल जाएं लोग क्या कर रहे हैं। गिबत से बचने का सबसे आसान तरीका, खुद को इतना मसरूफ कर लें न दूसरों को सुनाने का टाइम मिले और न आपको सुनने का और न आपको दूसरों को सुनाने का। और ये याद ही न रहे कि किसने किसके साथ क्या ज्यादती की। बाज लोग अपने आप को मजलूम समझते रहते हैं, वो बस वो शिकायती लोग होते हैं जिनका रवैया ही जिंदगी में शिकायती होते हैं, जिन्हें सिर्फ काली चीजें नजर आती है। बड़ा अच्छा सवाल किया इन्होंने कि बाज़ोकात बच्चों को कुछ रिश्तों के बारे में बताना पड़ता है कि वो उनसे मुताक रहे, वरना इन्हें नुकसान पहुंच सकता है जिंदगी में। बात यह है कि ऐसा अमूमन ससुराली रिश्तों के साथ होता है ना, उनकी हमारे साथ नहीं बनती ना, नन भाभी की नहीं बनी, सास बहू की नहीं बनी। लेकिन ये याद रखें कि वो अपने बच्चों के लिए बड़े मेहरबान होते हैं, खरखा होते हैं। बाजू के शोहर बीवी के लिए बन रही होती, बीवी लेकर बैठ जाती है बच्चों को बाप के खिलाफ भड़काने, बाप लेकर बैठ जाता है माँ के खिलाफ भड़काने, और बच्चे बीच में हैरान परेशान होते हैं। और हर एक यही समझ रहा होता है कि ये खरखा होकर दूसरे की शर्त से बचाने लगा, माँ से बच के रहना बड़ी खराब है तुम्हारी माँ, या बाप के पास न जाना। अब वो बच्चों को समझ नहीं आती कि अब किधर जाए तो किधर न जाए। मैं समझती हूँ कि अल्लाह ने बच्चों को भी बड़ी समझ दी, सब्र के साथ खामोशी के साथ आप मामला करते जाएं, बच्चों को अपना ओपिनियन खुद बनाने दें। इल्ला ये मसला, मुझे एक ईमेल आई किसी बच्ची की, स्टूडेंट की, वो कह रही कि बचपन में वो यहाँ थी, फिर अमेरिका चली गई, फिर अभी वापस आई किसी काम से। कहने लगी कि मैं जब छोटी थी मेरे मामू थे एक, मतलब महरम रिश्तेदार थे, उन्होंने मुझ पर ज्यादती की कोशिश की, फिर हम लोग यहाँ से चले गए, लेकिन आज तक मैंने ये बात अपनी माँ को नहीं बताई, किसी को नहीं बताई। अब ये कि किसी को तो पता नहीं, बजाहिर वो बहुत काइंड और बड़े अच्छे और खानदान वाले भी उनकी बड़ी इज्जत करते हैं, लेकिन मुझे वो वाकया भूलता नहीं। अब मैं क्या करूं, क्योंकि अब ईद आ रही है तो मेरी वालदा ये चाहती है कि मैं ईद वहां मनाऊं उन्हीं रिश्तेदारों के यहाँ, क्योंकि बाकी पेरेंट्स वाला तो बाहर है हमारे कम। अब आप मुझे बताएं कि मैं अगर जाती हूँ उन्हीं के घर दोबारा, तो एक तो एक मुझे पुराना हादसा याद आता है, अगर नहीं जाती तो कतई रहमी होती है, माँ की नाराजगी आती है, मुझे ऐसी सूरत में क्या करना चाहिए। इसमें यह है कि उसको जो मशवरा दिया गया वो ये कि आप जिक्र तो किसी तरह करें, जाएं और खुद मोहतात रहें, तो उनको आइंदा ऐसा कोई मौका न मिले, कतई रहमी न करें, क्योंकि सिर्फ उस वजह से जो बाकी रिश्तेदार हैं उनसे भी मिलना कट जाएगा। तो रिश्तेदारों में ताल्लुक तो रहना चाहिए, लेकिन ऐसे लोग जहाँ मौजूद हो उनसे मुताक भी रहना चाहिए। बच्चों को न सिर्फ ये कि किसी खास रिश्तेदार से बचने का सबक दें, उनको ऑन द होल अच्छाई बुराई का फर्क बताएं, उनके अंदर एक ऐसा मेयार पैदा कर दें, एक ऐसा मीजान पैदा कर दें कि वो खुद पहचाने। मसलन मैंने अपनी जिंदगी में एक उसूल बनाया था कि अपने बच्चों को किसी के बारे में मैंने कुछ नहीं कहना, चाहे अगर मेरा जिंदगी में किसी से कोई क्लैश है भी या नहीं भी, कि किसी ने मेरे साथ कोई ज्यादती की या नहीं की, मुझे नहीं बताना। बिल्कुल एक प्लेन जहन के साथ इनको ब्रॉटअप किया, लेकिन मैंने देखा कि जो ही ये सेंसिबल हुए, इन्होंने खुद नोटिस लेना शुरू कर दिया कि फलां शख्स हमारे घर में आता तो वो दूसरों की बुराइयां करता है, वो अच्छा इंसान नहीं, क्योंकि इनको पता था कि गिबत करना बुरी बात है, झूठ बोलना बुरी बात है, किसी का मजाक उड़ाना बुरी बात है। लिहाजा अगर कोई और आके कर रहा है तो वो फौरन डिटेक्ट कर लिया उन्होंने कि ये कोई अच्छी बात नहीं है। तो बच्चों को ओवरऑल मसलन मर्दों के साथ कैसा मामला करें, किस तरह उनसे बचें, खा वो रिश्तेदार हो या गैर हो या कोई भी हो, अगर आप एक बच्ची के अंदर सेंस डेवलप कर दें कि उसने अपने आप को प्रोटेक्ट करना है, किसी मर्द के साथ तन्हाई में नहीं बैठना, दूसरे की नजरों को पहचानना है, दूसरे के स्टाइल को अंदाज को, तो फिर आपको किसी को पिन पॉइंट करके नाम लेके ये नहीं कहने की जरूरत, वो तुम्हारा फलाना जो है ना रिश्तेदार वो बड़ा ऐसा वैसा है तो तुम्हें उसके पास नहीं है। वैसे ही एक अंदर डिटेक्टर जो है वो उसको स्ट्रॉन्ग कर दे। नाम लेके किसी रिश्तेदार की बुराई बच्चों से भी ना करे, हरगिज नहीं, वरना बहुत बुरी आदतें डेवलप हो जाती है, बच्चों का इंटरेस्ट इस तरह लिया जाता है। अच्छा फिर क्या होता है, माएं बच्चों से जासूसी करवाती है, जुल्म ढाती है उनकी शख्सियत, क्या देखा दादी क्या कर रही है, या देखो पुप्पी क्या कर रही है, क्या पता है उधर, सुना को देखना, अच्छा कौन आया था, सब बच्चों की पर्सनैलिटी को मस्त करते थे। और यही चीजें फिर बच्चे बड़े होकर बगैर आपके बताए खुद ही करने लगते हैं, और यूँ झगड़े कभी खत्म होने का नाम ही नहीं लेते। ये कह रही है कि جتنے بھی آج تک میری فرینڈ گئی ہیں میں نے دیکھا کہ وہ اپنی خالاؤں کی نانی کی بڑی تعریف کریں گی اور دادی اور پھوپھی وغیرہ کی بہت برائیاں کریں گی. ایسا کیوں ہوتا ہے؟ اس لیے کہ ہمارے معاشرے میں پہلے دن سے یہ نفرت بٹھا دی جاتی ہے, کیونکہ وہ اپنا جو عیش ہوتا ہے نا ایک, تو وہ بچپن سے ہی ہم بچوں میں ڈیولپ کر دیتے, پھر وہ اپنے ذہن سے نہیں سوچ پاتے. اور خاص طور پر خدا کے لیے کبھی باپ سے بدگمان نہ کریں بچوں کو. باپ کیسا بھی ہو, کبھی اپنی لڑائی میں بچوں کو انوالو نہ کریں. یہ آپ کے بچوں کے لیے نقصان دہ, آپ اپنے بچوں کو ظلم ڈھا رہے ہیں, اس کا ذہن پلوٹ کر کے کہ وہ رشتوں کی محبت نہ جانے نہ سیکھے. ہو سکتا ہے آپ کا شوہر آپ کے لیے اچھا نہیں, وہ اپنے بچوں کے لیے بہت اچھا ہو, تو بچوں کو دس لینے دے باپ کی محبت کا. اگر بچوں کو آپ بتانے شروع ہو جائیں گے نا کہ فلاں ایسا فلاں ایسا, تو بچے آپ کو بھی مشکوک نظروں سے دیکھنے گے کہ ہماری اماں ہی ایسی ہے. اور پھر ماں کی کوئی عزت نہیں رہے گی, ماں کی بات نہیں سنیں گے, ماں کی کوئی جو ہے نا اہمیت ان کی نگاہ میں نہیں رہے گی. جو بچے نیگیٹو تھنکنگ کے ساتھ براٹ اپ ہوتے ہیں, پھر جب وہ خود اپنی ازدواجی زندگی میں داخل ہوتے ہیں تو وہ ایک وہی امیج رکھتے ہیں کہ شوہر تو اچھے ہو ہی نہیں سکتے اور ساری دنیا کے مرد بہت برے ہیں. یہ بہت اچھا سوال کیا کہ شوہر اور بیوی کے درمیان چونکہ ایک بہت فرینڈنس کا رشتہ ہوتا ہے, اس لیے عموماً یہ سمجھ لیا جاتا ہے کہ یہ دونوں تو دنیا بھر کی بیٹھ کے برائیاں کریں, کبھی کسی کو ڈسکس کریں, کیونکہ فرینڈنس جو ہے نہیں, اس فرینڈنس کا یہ مطلب نہیں کہ آپ ایسے اوقات میں کہ جہاں کوئی آپ کو سن نہیں سکتا دیکھ نہیں سکتا تو آپ گفتگو کا موضوع صرف لوگوں کی برائیاں رکھنے, نہیں, وہ ایک سیم تھی نا کسی کی اسمال مائنڈ ڈسکس کی تھی. اس سے آپ کے ذہن کا اندازہ ہوتا ہے کہ آپ کا اپنا لیول کیا ہے. بہت سے لوگ غیبت اس طرح کرتے ہیں کہ صاحب توبہ توبہ کہتے جاتے ہیں. کسی کو حضرت علی نے توبہ الکذابین کہا تھا نا, ہم کو کسی شخص سے اذیت کی حد تک تکلیف پہنچتی ہے ایسے میں رجوع اللہ تو ہوتا, لیکن ایک انسانی فطرت کے تحت دل چاہتا ہے کہ اپنے کسی غم گزار دوست سے بھی ڈسکس کریں, بس پھر کسی ایک سے ہی ڈسکس کر لیا کریں, یہ نہیں کہ آپ جو رستے میں مل جائے اس سے ڈسکس شروع کر دیں. اور ہر ایک کو غم گسار بھی نہ سمجھا کریں خدا کے لیے. ہم ہر ایک کو غم گسار سمجھ لیتے ہیں اور اس کے سامنے اپنی کہانی رکھنے لگتے ہیں اور ان سے ذلیل ہو جاتے ہیں دوسروں کی نگاہوں میں. اس سے پرہیز کریں, اس سے غم گھٹتا نہیں بڑھتا. اچھا ایک اور بات, شکایتوں کی ریپیٹیشن اور شکایتوں کے تذکرے اور شکایتوں کی تکرار سے کبھی زندگی سکون نہیں پا سکتی. یہ جتنی چیزیں ہیں نا, تجسس ہو, غیبت ہو, یہ سب کیا ہیں؟ کوڑے کے مختلف ڈھیر. اس کوڑے کو سمیٹ کے کسی ڈبے میں بند کر دیں اور دبا دیں, کسی گاربیج میں پھینک دیں, اس کو زیادہ بہتر ہے, کچھ حاصل نہیں ہوتا. ٹھیک ہے, وقتی طور پر غم ہوتا ہے, غصہ آتا ہے, بس ختم, پھینکا, آگے چلے. کسی نے سوال پوچھا ہے کہ ایز اے سائیکارٹسٹ کچھ لوگوں کی باتیں سننا پڑتی جو عموماً غیبت میں ہوتی, اس کے بارے میں کیا خیال ہے؟ بالکل صحیح کہا آپ نے کہ کسی مریض کی باتیں سننا تو منع نہیں, لیکن جو چیز منع ہے کہ سن کے آگے کوٹ نہیں کریں. مثلاً اگر ماں اور بیٹی ایک ہی ڈاکٹر کی مریض ہیں, تو یہ نہیں کہ بیٹی جو باتیں ماں کے خلاف بتا کے گئی ہے وہ ماں کے آنے پر اس کو بتا دی جائے, جو ماں کہہ کے گئی ہے بچوں کی شکایات وہ بچوں کے آنے پر ان کو پہنچا دی جائیں, تو اس طرح تو سب علاج ہو گیا. اسی طرح جیسے چگلی کے بارے میں ہم نے پڑھا کہ اس کے تعلقات خراب ہوتے ہیں, تو اگر کسی شخص کے پاس آپ بیٹھے ہیں اور وہ کسی کے بارے میں آپ کو کچھ کہہ رہا ہے, تو آپ کوشش کریں کہ وہ بات پھر اس تک نہ جا پہنچائے, کیونکہ اسٹیمولس اور ریسپانس کے بیچ میں جو وقفہ ہے اور جس میں آپ بہتر ڈیسیزنز لے سکتے ہیں, جو دراصل انسان کا اختیار ہے, اس میں بہت سی چیزیں ایسی بھی ہوتی ہیں جو ہماری روزمرہ زندگی میں وقتی طور پر جذبات میں آ کر ہم کچھ فیصلے کر بیٹھتے ہیں, فوری طور پر رسپانس دے دیتے ہیں. اگر ہم فوری جواب دینے سے پرہیز کریں تو نتیجہ کیا ہوگا؟ کہ وہ جو بیچ کا وقفہ ہے وہ ہم سے بہتر فیصلہ کروائے گا, اگر وقتی طور پر خود کو کنٹرول کر لیں. بعض اوقات ہم ایک بات سنتے ہیں کسی, فوراً آگے پہنچاتے ہیں. اچھا, کرنے والا بھی بھول چکا ہوتا اس نے کی, لیکن جس تک پہنچی وہ ہمیشہ کے لیے بدگمان ہو جاتا ہے اس سے جس نے اس کی برائی کی, اور اس طرح تعلقات بہت خراب ہوتے ہیں. نبی صلی اللہ علیہ وسلم نے فرمایا, میرے صحابہ میں سے کوئی ایک دوسرے کی بات مجھ تک نہ پہنچایا کرے, یعنی شکایتیں لگانا جس کو کہتے ہیں نا, شکایتیں مت لگایا کرو, کیونکہ میں یہ پسند کرتا ہوں کہ جب میں تم لوگوں کے پاس آؤں تو میرا دل سب کی طرف سے صاف اور بے روک ہو. अच्छा इसमें यह है कि बहुत चीजें ऐसी होती हैं कि वो पहुंचाना जरूरी होती है। अव्वल तो हमें क्या कहा गया है कि नहीं इल्ल मुनकर करो, अगर तुम देख रहे हो एक शख्स को गलत काम कर रहा है तो बजाय जाकर शिकायत लगाने के जाकर खुद रोको उसको। समझ रहे हो आप मेरी बात? मसलन आपके साथ बैठी लड़की कुछ कर रही है तो आप क्या करते हैं, चिट पर लिख कर मुझे भेज देते हैं कि आप जरा फलां रो में देखें वो क्या कर रहा है। अच्छा अभी कितना लंबा प्रोसेस हुआ ना, एक से आपने लिखी, वो कितने लोग डिस्टर्ब हुए, वो मुझ तक बात पहुंची, मेरा सबक डिस्टर्ब हुआ, यकीनन गुस्सा भी आया कि क्लास है और ये क्या हो रहा। तो ये सब कुछ लंबी कहानी करने के बजाय बेहतर क्या था कि जो चिट आपने मुझे लिखी वो लिख कर उसको दे देते, तो वहीं से काम आसान हो जाता ना कि नहीं। इसमें से टाइम बचाने के लिए और कॉम्प्लिकेशन से बचने के लिए कौन सा तरीका ज्यादा आसान है? डायरेक्ट कम्युनिकेशन कर लेना। देखिए आप ना सोएं, ना खाएं या कोई भी और जो गलत काम आप देखें, अगर आप जबान से नहीं कह सकते तो आप क्या कर सकते हैं, लिख के दे सकते हैं। अगर आप खुद नहीं किसी को दे सकते तो आप किसी को दे सकते हैं कि आगे पहुंचा दें और वो कह दे कि ये पीछे से किसी ने दिया है। मतलब एक और बात कि जब आप वो लिखे या कहें तो उसमें रूड लैंग्वेज इस्तेमाल न करें, एहसास जरूर दिलाएं, क्वेश्चन रेज करें, क्या ऐसा करना दुरुस्त है, क्या ऐसा करना ईमान का मुतकाजी है या मुनाफकत है या खयानत है या ये किस कैटेगरी में फॉल करता है हमारा ये अमल। यानी सवाल करके दूसरे के जमीर को बेदार करें, लेकिन उसी में क्या होगा, वो नसीहत भी होगी, उसी में मरामत होगी, उसी में सब कुछ हो जाएगा। किसी ने लिखा है इन्नमाश को बस्सी व हुज़्नी इलल्लाह, गीबत से बचने का अच्छा तरीका है। किसी ने लिखा है मेरी वालिदा मोहतरमा का बेहतरीन शुगल गीबत करना है, जब मैं जवाब में उस शख्स की तारीफ करूं तो और ज्यादा मुझसे खफा होती है, अगर सुनी अनसुनी करूं और ज्यादा तवज्जो न दूं इस पर भी बहुत बरहम होती है, मैं अक्सर दिल पर भारी बोझ लेकर उनके पास रुकती हूँ, गमगीन होती हूँ, पहरों रोती हूँ, जबकि खुदा जानता है कि मैं नेक नियती से उनके पास जाती हूँ, मुझे क्या करना चाहिए। ये एक बहुत हकीकी मसला है। बाज़ुकात जब वालिदैन बड़े हो जाते हैं, दूसरे बच्चे उनको पूछते नहीं, तो जो बच्चा उनके पास जाके बैठे वो क्या करते हैं, दूसरे बच्चों से बुराइयां शुरू कर देते हैं। ठीक है, मैं समझती हूँ कि बुढ़ापे में जो शख्स खुश मिजाज हो वो हकीकत में अच्छा इंसान है। ठीक है, अक्सर लोगों को देखा गया है कि बुढ़ापे में बहुत ज्यादा तल्ख मिजाज हो जाते हैं, और खुसूसन खवातीन में से कभी बहुओं की बुराइयां, कभी बेटियों की, कभी बेटे की शिकायतें, कभी शौहर की, कभी उसकी, क्योंकि दुनिया से एक मायूसी किसी कैफियत होती है। इस पर कुछ हमें मजीद हल सोचना चाहिए कि बुजुर्गों के लिए क्या मसरूफियात रखें, क्योंकि डर लगता है ना कि दुनिया से अब जाने के दिन करीब है और ये अमालनामे में क्या भर रहे हैं। बाज़ुकात किसी बूढ़े बीमार को देखने के लिए जाए बहुत तकलीफ होती है, कितने थोड़े दिन बाकी हैं और ये महज लोगों की बुराइयां किए जा रहे हैं, सताए जा रहे हैं या कुछ, ऐसे बुजुर्गों के लिए क्या हो सकता है। ये कह रही है कि अब्रॉड में वॉलंटियर्स बैठकर उनको किताबें सुनाते हैं, एक डॉक्टर थे वो काफी एजेड है, खला बस 70 तो होंगी, तन्हा रहती थी, यहाँ बच्चे उनके बाहर से, इतनी अच्छी मसरूफियत अपनी बताई कि वो जिसका पता चलता है कोई जरूरतमंद है तो उसके पास जाके बैठना, अस्पताल ले जाना, डॉक्टर्स के पास ले जाना, इन्हीं सोशल वर्क का ऐसा छोटा छोटा काम उन्होंने अपने लिए रखा हुआ था। तो वो कहती है कि मुझे फुर्सत ही नहीं है सोचने की कि मेरे बच्चे मेरे साथ क्या कर रहे हैं, और जब मैं अपने बारे में तर्स खाती भी हूँ कि मेरे साथ ज्यादती हो रही है बच्चों की तरफ से, क्योंकि बड़े और कुछ नहीं चाहते, कंपनी चाहते हैं, थोड़ी सी मोहब्बत और तवज्जो चाहते हैं। तो कहती है कि मैं हमेशा ऐसे मरीजों और ऐसे बूढ़ों और ऐसे बीमारों को देखकर हौसला पकड़ती थी कि नहीं इनसे मैं ज्यादा बेहतर हाल में हूँ। असल में बुढ़ापा फिर बचपन की तरफ लौटा देता है ना इंसान को, जैसे बच्चों को कंपनी चाहिए होती है, अगर किसी बच्चे को आप तनहा छोड़ रहे खत्म हो जाए वो, जिंदा ही नहीं रह सकता। तो बिल्कुल इसी तरह बूढ़ों को भी कंपनी की जरूरत होती, क्योंकि वो ये समझते कि शायद हम दुनिया में बेकार हो गए और हमारी अहमियत नहीं रही, और खुसूसन जो लोग बहुत अच्छे अच्छे और बहुत मसरूफ जिंदगी गुजारते हैं उनको बुढ़ापा और कल्प हो जाता है जब वो काम नहीं कर पाते वो जो करते रहे। मुझे किसी ने बताया कि स्कूलों में पूछा जाता है कि बच्चे दादा दादी के पास तो नहीं रहते, कंबाइंड फैमिली सिस्टम से नहीं। बड़ी हैरत हुई मुझे ये सुनकर कि किसी स्कूल में बकायदा पूछा जाता है एडमिशन देने के वक्त क्राइटेरिया बनाने के लिए। किस कदर जुल्म है मुझे भी मालूम स्कूल कौन सा है, कुछ फिर आप कहें जी आप पुराने स्कूल पर क्रिटिसाइज कर रही थी। मैं सिर्फ एक जनरल सा एटीट्यूड देख रही हूँ कि दादा दादी जो है जितने मेहरबान हो सकते हैं अपने बच्चों के लिए, जितनी वो मोहब्बत करते हैं शायद ही कोई करता है। ठीक है, बाजू का तो स्पाइल कर देते हैं कुछ, तो उसमें यह है कि दोनों तरफ डायरेक्शन देने की जरूरत है। अगर वो कहानियां सुना सकें, तरबियत कर सकें, काम बच्चों को लगाएं, तो एक बहुत बड़ी हेल्प हो सकती है। क्योंकि मुश्किल ये है कि बुजुर्गों की भी बाजू का तरबियत नहीं हुई होती, वो अपने तरीकों पर चलते हैं। तो इन सारे मसाइल का असल हल ये है कि एजुकेशन को आम किया जाए। जब एक अच्छी बुनियाद पर बच्चे की तालीम होगी, बड़े की तरबियत होगी, बूढ़े की, फिर बुढ़ापे में जाके, तो वो बुढ़ापा किसी को तकलीफ नहीं देगा। वो वहाँ बैठ कर भी दूसरों की खैरखानी करिए कोई ना कोई काम करते रहेंगे। अच्छा, इसी तरह एक और मसला है कि शादी के बाद लोग, जिसने लिखा है कि उनकी नेबर्स जो थी वो वेडिंग नाइट की डिटेल्स पूछती थी, तजस्सुस में जो बातें आती है ना, ये बिल्कुल सही मैंने कहा कि बहुत से लोगों को इस बात में बहुत तजस्सुस होता है और बाकायदा पूछते हैं, खुसूसन सहेलियां वगैरह। और इस तरह के आपको मालूम है कि इस्लामी लिहाज से शौहर और बीवी की तन्हाई की गुफ्तगू किसी दूसरे के सामने करना हराम है, जायज ही नहीं। और ऐसी बहुत सी चीजें खराबियां पैदा करती हैं, इसलिए उसको एक तो ये तो पूछना नहीं चाहिए, दूसरा एक अगर कोई पूछे तो हंस के टाल देना चाहिए, अवॉइड करना चाहिए, क्योंकि पूछना और बताना दोनों ही गुनाह है। फिर ये कि हर इंसान को अपना दुख सुनाते वक्त मालूम होता है किसी हद तक कि अगला क्या जवाब देगा, कैसा मशवरा देगा। बहनों को बताने का मतलब है कि वो आपको कहे कि तुम्हारे साथ तो बड़ा जुल्म हो रहा है, इसमें बहुत एहतियात बरतें और ऐसे इंसान को चुने कि जो वाकई सिंसियर हो, महज इमोशनल रिलेशनशिप बनाकर आपकी हर बात में हाँ में हाँ ही ना मिलाता चला जाए। आपने जिक्र किया कि शौहर को अपने वालिदैन को पैसे देने से रोकना नहीं चाहिए। बात और पैसे देने से तो मना नहीं करती, लेकिन वालिदैन के साथ थोड़ा सा वक्त भी नहीं गुजारने देती। ये बिल्कुल सही कहा इन्होंने। और शौहर को सिर्फ अपनी और अपने बच्चों की मिल्कियत समझती। एक औरत जिसने उसको जन्म दिया, पाला, सारी जिंदगी उसको पढ़ाया लिखाया, उसके लिए दुआएं मांगी, जब अपने पाँव पे खड़ा हो गया, कमाने के काबिल हो गया, तो कोई और मालिक बन गया और वो मिलने भी ना दे, इससे बड़ा भी कोई जुल्म हो सकता है? जबकि माँ का हक जो है वो तीन गुना है। ज्यादा से ज्यादा क्या कर लेता? ऐसे शैतान ये वसवसा डाले कि तुम्हारे खिलाफ बहकाएगी, ये होगा वो होगा, ऐसे वसवसों को झटक दिया करे। आप खुद अच्छे हो जाए, कोई किसी के खिलाफ नहीं बहका सकता, इसलिए कि अमल सबसे बड़ी गवाही है, महज बातों से किसी को प्लीज कर नहीं। ये किसी ने एक बड़ा इंटरेस्टिंग वाक्य लिखा है कि मेरी फैमिली में खातून ने किसी शादी में अपनी बहू को पीछे से कुछ बुरा कहा और साथ में बुरा मुंह बनाकर हाथ से इशारा भी किया। इत्तेफाकन उस वक्त में पूरा सीन वीडियो में रिकॉर्ड हो गया, क्योंकि उस वक्त वीडियो वाला इसी तरफ की फिल्म बना रहा था। अब जहाँ जहाँ वो फिल्म देखी जाती है तो सब लोग इस बात पर तबसरे करते हैं और उन खातून से सबका दिल बुरा हुआ है। क्या हम डरते नहीं कि हम सब की भी पूरा वक्त वीडियो बन रही है जो आखिरत में पूरी मखलूक के सामने दिखाई जाएगी? डिप्रेशन के मैदान में लोग इंतजार में खड़े होंगे ना, तो वो क्या देखेंगे? वहाँ खड़े हो सबके अमांग देखते जाएंगे। एक रिवायत में आता, रबी बिन खदीम से पूछा गया, आपने कभी किसी पर तनकीद नहीं की? उन्होंने जवाब दिया, अभी मैं अपने आप से मुतमइन नहीं हूँ, इसलिए दूसरों के बारे में कुछ नहीं कहता। अच्छा, इसका ये मतलब नहीं कि आप किसी की गलती पर भी उसको एहसास न दिलाएं, या कोई गलत काम कर रहा है तो आप कहें कि चूंकि मैं खुद गलत काम करता हूँ इसलिए मैं दूसरों को नहीं मना करता। नहीं, अनिल मुनकर का जो फरीजा है ये अपनी जगह है, तनकीद न करें लेकिन किसी की गलती का एहसास भी जरूर दिलाएं, ये उसके साथ एहसान है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उनसुर अखा का जालिमन औ मजलूमन, अपने भाई की मदद करो खा वो जालिम हो या मजलूम हो। लोगों ने कहा कि मजलूम की मदद तो समझ में आती, जालिम की कैसे मदद करें? आपने फरमाया, उसको जुल्म से रोक कर। एक शख्स गलत काम कर रहा है और आप ये कहते हैं ये करता रहे क्योंकि मैं खुद भी करता हूँ इसलिए मैं इसको क्यों रोकूं, तो उसमें यह कि खुद भी रुके और दूसरे को भी रोके। लेकिन महज बैठ के दूसरों को क्रिटिसाइज करते जाना, फुला ऐसा काम नहीं करता, फुला ऐसा है, और सिर्फ कम्प्लेन्स और कोई सजेशन नहीं। ये एक रवैया ये भी होता है ना कि शिकायतें हम खूब करते हैं, नक्स खूब निकालते हैं, लेकिन मशवरा कोई नहीं देते। ये रवैया भी नुकसानदेह होता है, क्योंकि दूसरा शख्स सिर्फ शिकायतें सुनकर बेजार हो जाता है। अगर आपको किसी से हमदर्दी है तो शिकायतों के साथ साथ मशवरे भी दें, तब आप सच्चे हमदर्द हैं। اور اس سے آپ دوسرے کی اصلاح بھی کریں گے اور مسائل بھی حل ہوں گے. دیکھیے اپنے پاس کسی مسئلے کو حل کرنے کا طریقہ کیا ہے؟ شکایتیں کرنا، کیڑے نکالنا، تنقید کرنا، نقص نکالنا، عیب دلانا، یا پھر ظالم ہونے کے باوجود دوسرے کی مدد کرنا اس طرح کہ اسے اس مشکل سے نکلنے میں مدد دی جائے، اس کا حل پیش کیا جائے. باقی آپ نے سن رکھا ہوگا کہ ایک کسی آرٹسٹ نے کوئی تصویر بنائی اور کسی پبلک پلیس پہ لگا دی اور اس کے نیچے لکھا کہ اس پر تنقید کریں یا کچھ ایسا ہی جملہ تھا. تو بے شمار لوگوں نے اس پہ تبصرے کیے. پھر اگلے دن اس نے لکھا کہ اصلاح کی تجاویز پیش کریں اور اس سے بہتر بنا کے دکھائیں. اپنی دنیا میں بیٹھ کے دوسروں کے کام پہ تبصرے کرنا نہایت آسان ہے. لوگوں کی خامیاں چننا بہت آسان کام ہے. کسی بھی انسان کی کمزوریاں تلاش کرنا بہت دل پسند مشغلہ ہے، لیکن اس سے بہتر اس کام کو کر کے دکھانا یہ بہت کم دیکھا گیا. اسی لیے ہمارا معاشرہ رحماء بینہم نہیں بنتا. مثلا کوئی کھانا بنا کر لاتا تو ہم کہتے ہیں کوئی حال نہیں اس کھانے کا، اس میں یہ ہے، اس میں یہ ہے، اس میں. جیسے آپ گھر جاتے ہوں گے جو کچھ پکا ہوتا ہوگا، اما نے پکایا یا کک نے پکایا یا کسی بہن نے پکایا، کسی نے، اس میں منہ گھسوڑنا، اس پہ باتیں بنانا، اس پہ سب کرنا بہت آسان ہے. لیکن اگر آپ سے کہا جائے کہ آپ اس سے بہتر بنا کے رکھیں اور صبح بنا کے رکھ جایا کریں، ہم میں سے کتنے لوگ واقعی باعمل ہیں پھر. یعنی جہاں بھی شکایت کا موقع آئے فوراً دیکھا کریں حل کیا ہے، اسے بہتر کیسے بنایا جا سکتا ہے، اس کی اصلاح کیسے ہو سکتی. کیونکہ جس کو نقص نظر آ رہا ہے اس کو حل بھی ضرور نظر آ سکتا ہے، تبھی تو اس کو نقص لگ رہا ہے. وہ کسی چیز کی خامی کس کو نظر آتی ہے؟ اچھا میں اور آپ ہو سکتا ہے کسی تصویر کو دیکھے تو ہمیں تو بہت ہی اچھی لگ رہی، لیکن ایک آرٹسٹ اگر اس کو دیکھے تو وہ صحیح معنوں میں بتا سکتا ہے یہاں یہ کمی یہاں سے. تو اس کو صرف یہ کہہ کر نہیں چلے جانا چاہیے، بلکہ تجویز کرنا چاہیے، مشورہ دینا چاہیے اس شخص کو جس نے وہ تصویر بنائی کہ آپ اس میں اس اور اس چیز کی اصلاح کر لیجیے. اگر ہماری قوم کا یہ مزاج بن جائے چند دنوں میں ہمارا ملک سمجھ سکتا ہے. مثلاً ہم سب ٹیلی ویژن پر بہت تنقید کرتے ہیں، ہم سے کتنے لوگ ہیں جنہوں نے کوئی سنجیدہ کوشش کی ہو کوئی آلٹرنیٹ دینے کی؟ ہم مختلف لوگوں کے رویوں پہ بہت تنقید کرتے ہیں، ہم سے کتنے لوگ ہیں جنہوں نے اس سے بہتر حل بھی پیش کیا ہو؟ کیا اللہ کے ہاں ایسے اعمال نامے دکھانے کے قابل ہیں جس میں محض اعتراضات بھرے ہوئے ہوں؟ دل کھولا گیا تو بدگمانیوں سے بھرا ہوا وہی لپیٹ دے انسان. قیامت کے دن خود سے لمحہ صدور دل کھولے جائیں گے نا، جیسے آپ کسی بوتل کا ڈھکنا کھولتے ہیں اور اس میں ہی ہو، کیا کر رہے ہیں؟ بند کر کے بن مکے، یہ کچھ تھا اس میں مگر خراب ہو گئے، پھینکو اس کو. کیوں کہا گیا التی تتلی علی الافئدہ، جہنم کی آگ دلوں تک جا پہنچے گی، دلوں کو پکڑے گی. کہ دل اتنی گندگیوں سے بھرے ہوئے تھے دیکھنے کے لائق نہیں تھے، وائس میل کھولی گئی تو وہ غیبتوں اور تانوں اور ان چیزوں سے بھری، وہ سننے کے قابل نہیں. اور جب اعمال دیکھے گئے کوئی سیدھا نہیں، فیصلہ ان کو جنت پہ پہنچاؤ. ایسا ہی ہونا ہے نا. کاش ہم اپنا جائزہ لے سکتے ہوتے، کاش خود کو دیکھ سکتے ہوتے. آسمانوں جیسی وسیع جنت کو پانے کے لیے اپنے دل کو آسمانوں جیسی وسعت بھی دینا پڑے گی. کسی نے لکھا ہے کہ ایک موتی کا پھول یہاں پر ہے جس کی خوشبو ہم سب کو آ رہی ہے. اسی طرح جس دل میں ایمان بسا ہو اس کی مہک اور خوشبو کہاں کہاں تک پہنچ سکتی، یہ خیال آتا ہے تو ہم چاہتے ہیں کہ ہمارے دل بھی زینا فی قلوبکم ہو جائیں. تو بات کہاں سے شروع ہوئی تھی؟ رحماء بینہم، صحابہ کرام کی صفت سے کہ ان کے آپس کے تعلقات بہت اچھے تھے، آپس میں بہت محبت کرتے ہیں. پھر کہاں تک بات آئی؟ کہ تم اپنے اخلاق کو سنوارو، اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کا احترام، نبی صلی اللہ علیہ وسلم کے سامنے بات کرنے کا انداز، پھر کسی پر الزام آنے کی صورت میں بات کی تحقیق کرنا، اور پھر اس کے بعد اگر مومن ماہم جھگڑ پڑے تو ان کی صلح کرانا، یعنی آرام سے بیٹھے نہیں رہو، صلح کراؤ عدل و انصاف کے ساتھ. پھر یہ کہ مومن سب آپس میں بھائی بھائی ہیں، صرف صحابہ کرام ہی رحماء بینہم نہیں تھے، تم بھی بھائی بھائی ہو، ایک جسم کی طرح ہو. آپس کے تعلقات کو درست رکھو. آپس کے تعلقات کیسے خراب ہوتے ہیں؟ نمبر ایک، مذاق اڑانے سے، دوسرے کی تحقیر کرنے سے، دوسرے پہ عیب لگانے سے. دوسرے کو برے نام دینے سے اور تعلقات کی اصلاح یا خرابی کا سبب گمان ہوتا ہے تو بدگمانی سے بچو، ہو جائے تو تجسس نہ کرو، اور جس کے بارے میں خیال برا ہو تو اس کا ذکر نہ کرو، اس کو برے لفظوں میں یاد نہ کرو. اگر کسی کے لیے کوئی اچھی بات نہیں کر سکتے تو بری بھی نہ کرو. آپ دیکھیے کہ جتنی بھی چیزیں سورۃ الحجرات میں باہم تعلقات ٹھیک کرنے کی ہیں، ان کی بنیادی وجہ کیا ہے؟ کہ تعلق خراب نہ ہو، تاکہ انسان انسان سے خوشی پا سکے، سکون پا سکے. بلا اگر کوئی غیبت کرے گا یا مذاق اڑائے گا تو اللہ تعالیٰ کا کیا نقصان ہے؟ اگر کوئی انسان کسی انسان کا مذاق اڑاتا ہے یا غیبت کرتا ہے یا اس کو پریشان کرتا ہے، اس میں اللہ تعالیٰ کا تو کچھ بھی نقصان نہیں. وہ کیوں ہمیں روکتا ہے اس بات سے؟ تاکہ بندے کا بھلا ہو. اور ان چیزوں کو اسلام فرض کے درجے میں رکھتا ہے اور ان گناہوں کا ارتکاب حرام کے درجے میں ہے. اسی سے پتہ چلتا ہے کہ اسلام بنیادی طور پر انسان کی بھلائی، انسان کے فائدے اور انسان ہی کی خیر کے لیے ہے. اگر کوئی شخص ان حکموں پر عمل کرتا ہے تو اس میں انسان کا اپنا ہی فائدہ ہے. سورۃ الحجرات کی آیات میں ایک بات قابل غور ہے کہ ہر حکم کے بعد واتقوا اللہ کہا گیا ہے. کتنی دفعہ آیا یہ واتقوا اللہ؟ پہلی آیت میں ہے واتقوا اللہ، پھر تیسری آیت میں آپ دیکھیے اولئک الذین امتحن اللہ قلوبهم للتقوى، پھر آیت 10 میں ہے فاصلحوا بین اخویکم واتقوا اللہ، آیت 12 میں واتقوا اللہ، پھر آگے بھی ہوگا. تو اس سے کیا پتہ چلتا ہے کہ جب تک دل میں تقوی نہ ہو اس وقت تک یہ اخلاق انسان کے اندر آ نہیں سکتے.